आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहो श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
पढ्दै जाँदा तिम्रो रूप पाउँछु मेरो साथमा, मन पर्छ मलाई फेरि लिन आउँछु भन्ने, लिन आउँदा तयार भई बस्ने मान्छे धन्य। वचन पुरो देख्या छु भइरहेको, तै पनि यो मन भा छैन जनाको, वचन पुरो देख्याछु भैरको, तै पनि यो मन भाइन सनाको। तिम्रो भक्त मृत्यु पछि स्वर्ग मट कन्छ, पर्खिरहेछु यसो तिमलाई बादलमा हेरी, दुःख कष्ट झेल्दै शत्रु सैतानलाई नटेरी। सबै भन्दा मिठो लाग्छ यीशु न पाचुन्जेलसम्म तिम्रै गीत गाउन पाऊ, सबै भन्दा मिठो लाग्छ यीशु न पाचुन्जेलसम्म तिम्रै गीत गाउन पाऊ, सबै भन्दा मिठो लाग्छ यीशु न पाचुन्जेलसम्म तिम्रै गीत गाउन पाऊ, सबै भन्दा मिठो
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
प्रिय श्रोता, तपाई सबैलाई आज पनि पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, आज हामी धर्मशास्त्रको अध्ययन र मननको क्रममा उत्पत्ति भन्ने पुस्तकको 19 अध्याय 24 पददेखि लिएर उत्पत्ति 20 अध्याय 2 पदसम्मबाट मनन गर्नेछौ। अघिल्लो दिनमा हामीले उत्पत्ति 19 अध्याय 1-23 पदसम्मबाट शास्त्रको अध्ययन र मनन गरिरहेका थियौं, जहाँ हामीले देख्यौं अब्राहम रहेको हेब्रोनको माम्रेको बेसीदेखि स्वर्गीय दूतहरू सदोममा झर्छन् र लूतलाई भेट्छन् र लूतले तिनीहरूलाई आफ्नो घरमा स्वागत गर्दछन्, अतिथि सत्कार गर्दछन्। त्यसपछि हामी देख्छौ कि सदोमको तुच्छ, नीच, भ्रष्ट, अप्राकृतिक नैतिक अवस्था, त्यहाँका मानिसहरूको बीचमा यति धेरै पाप भ्रष्टता थियो कि तिनीहरूले लूतको घरमा आएका स्वर्गीय दूत पाहुनाहरूसँग अतिथिहरूसँग अप्राकृतिक दुर्व्यवहार गर्न लूतको घर घेरे, किनकि तिनीहरूको अभिप्राय अति नै घटिया, फोहोर र नीच कुरा थियो। तर लूतले आफ्नो पाहुनाहरूसँग, आफ्नो अतिथिहरूसँग त्यस्तो खराब व्यवहार नगर्नलाई तिनीहरूसँग आग्रह गरे, तर तिनीहरूले जबरजस्ती गरी लूतको घरका ढोका तोड्न थाले, जहाँ पाहुनाहरू भित्र बसेका थिए। तर ती स्वर्गीय दूतहरू जो पाहुनाको रूपमा लूतको घरमा आएका थिए, उनीहरूले त्यहाँ आक्रमण गर्न आउने, त्यो व्यवहार गर्न आउने सबैलाई आफ्नो शक्तिद्वारा अन्धो पारिदिए र ती स्वर्गीय दूतहरूले लूतलाई र तिनका आफन्तलाई त्यहाँबाट जति सक्दो हुन्छ चाँडो भन्दा चाँडो भागी जानलाई चेतावनी दिए र लूतले आफ्ना ज्वाइँहरूलाई त्यहाँबाट भागी जानलाई भने, तर तिनीहरूले उसको कुरा सुनेनन्। बरु उसको ठट्टा उडाए, खिल्ली उडाए, मजाक गरे र उसको कुरामा विश्वासै गरेनन्। आखिरमा लूत र तिनको छोरीहरू साथै उसको पत्नी त्यस ठाउँबाट सोर भन्ने स्थानतिर लाग्छन्। त्यसपछि हामी रेकर्डमा देख्छौ कि बेसीको सदोम र गमोरा त्यो सहरहरूमा परमेश्वरको विनाश त्यहाँ खस्दछ। उही समयमा हामी निम्न पदहरूमा दुई कुराको बारेमा पनि देख्छौ, त्यो पहिलो चाहिँ लूतको पत्नीको बारेमा, दोस्रो लूतको छोरीहरूको बारेमा। उसको पत्नीको बारेमा हामी पढ्छौ उत्पत्ति 19 अध्याय 24-26 पदमा, तब परमप्रभुले सदोम र गमोरामाथि आकाशबाट आगो र गन्धक वर्षाउनुभयो, यसरी उहाँले ती सहरहरू र जम्मै बेसी र शहरका सबै बासिन्दाहरू र जमीनमा उम्रेका सबै थोक सर्वनाश गर्नुभयो। तर लोतकी स्वास्नीले पछाडि फर्केर हेरिन् र तिनी नुनको खामा भइहालिन्। हजुर, किन श्रीमती लूतले फर्केर पछाडि हेरिन् त? मलाई लाग्छ कारण दुईवटा छन् त्यहाँ। पहिलो, तिनले पछाडि फर्केर हेरिन् किनभने तिनी सदोम छोड्न चाहदिनथिन्। तिनले सदोमलाई अति नै धेरै प्रेम गर्थे, तिनले लूतलाई पनि प्रेम गर्थे, तर तिनले सदोमलाई चाहिँ धेरै प्रेम गर्थे, माया गर्थे, र तिनी यस स्थानलाई छोड्न चाहदिनथिन्। उनलाई त्यो स्थान छोडेकोमा धेरै दुःख लागिरहेको थियो। हुनसक्छ त्यहाँ थुप्रै मोज मजाका कुराहरू थिए जुनले शरीरको अभिलाषालाई तृप्त गर्ने कुराहरू थिए, अनि त्यहाँ थुप्रै आफ्ना प्रिय साथी संगीहरू थिए। त्यसकारण तिनी सदोमलाई छोड्न कदापि चाहदिनथिन्। तिनको हृदय चाहिँ त्यो ठाउँमा, सदोममा सधैँको लागि थियो। तिनको शरीर बाहिरी निस्की आए तापनि, तर तिनले निश्चय नै आफ्नो मन र हृदय चाहिँ त्यही नै राखी छोडिएकी थिइन्। यो नै आज हाम्रो लागि एक महान पाठ हो मित्र। म धेरै विश्वासीहरूले यो कुरा भनेको सुन्छु कि तिनीहरू प्रभुको आगमनको हेर्न कति धेरै उत्सुक छन्, तर तिनीहरूको जीवन ढाँचा चाहिँ आफूले प्रत्याशा गरेको, आशा गरेको कुरा अनुसारको चाहिँ छैन। आराधना सेवाको दिन तिनीहरूलाई आफ्ना सुन्दर घरबाट छुडाउन अति नै कठिन कुरा हुन जान्छ, किनभने तिनीहरू आफ्नो टीभीलाई पनि उति नै धेरै माया गर्छन्। तिनीहरूसँग ठूलो रंगीन टीभी छ अनि तिनीहरू त्यस दिनमा केही सुन्दर सिरियल धारावाहिक कार्यक्रम हेर्न चाहन्छन्। तर मित्र, जब प्रभु आउनुहुन्छ तपाईँ त्यो टीभीलाई छोड्न गइरहनु भएको छ, तपाईँ आफ्नो सुन्दर घरलाई छोड्न गइरहनु भएको छ, तपाईँ हरेक कुरा छोड्न गइरहनु भएको छ। मसँग खालि एउटै प्रश्न सोध्नलाई छ, ए तपाईँलाई यी सबै कुराहरू यहाँ नै छोडिराख्ने काममा तपाईँको हृदय तोड्दछ? मैले यो प्रश्न आफ्नै लागि धेरैपल्ट सोधे। इमानदारपूर्वक भनौँ, म कति पनि छोड्न उत्सुक छुइन। म यहाँ बस्न मन पराउँछु, यहाँ रहन मन पराउँछु। मसँग प्रिय संगीहरू, इष्ट मित्रहरू, परिवारहरू, साथीहरूसँग म रहन चाहन्छु। अनि मसँग रेडियो सेविकै छ र म यसलाई निरन्तर जारी राख्न चाहन्छु। म खुलम भावले तपाईँलाई भन्छु र निरन्तर प्रार्थना गर्छु कि परमेश्वर मलाई केही समयसम्म यहाँ रहनलाई दिनुहुनेछ। तर उही समयमा म यो भन्न चाहन्छु कि जब मेरो बोलावट आउँछ, मसँग यस संसारमा कुनै त्यस्तो चीजहरू हुने छैन जुनलाई छोड्न मेरो हृदयलाई तोड्दछ, टुटाइदिँदछ। एउटै पनि चीज हुने छैन। म आफ्नो घरको माया गर्छु, मेरो सम्पूर्ण परिवारको माया गर्छु, तर म त्यसलाई एक दिन एकै पलमा छोड्नेछु जब मेरो अनन्त विश्रामको बोलावट आउँछ। आज यसको बारेमा तपाईँ के सोचिरहनु भएको छ? श्रीमती लूत पछाडि फर्केर हेरिन् र यो एउटा उदाहरण हो। अनि तिनले फर्केर पछाडि हेरेको अर्को साधारण कारण चाहिँ तिनले परमेश्वरलाई विश्वास गरिनन्। परमेश्वरले भन्नुभएको थियो, सहरलाई छोड र पछाडि फर्केर फेरि नहेर। लूतले पछाडि फर्केर हेरेनन्, तिनले परमेश्वरमा विश्वास गरे। तर श्रीमती लूतले विश्वास गरिनन्, तिनी विश्वासी थिइनन्। त्यसकारण त तिनलाई त्यस सहरबाट निस्किआउन अप्ठ्यारो पर्यो। त्यसको परिणामस्वरूप तिनी नुनको खामामा परिणत भइन्। यसपछि निम्न पदहरूमा हामी अर्को डरलाग्दो दयनीय पाप देख्छौ, जुन आफ्ना दुई छोरीहरूसँगको लूतको पापको प्रसंगमा छ। मित्र, यो पद 30 अध्यायदेखि 38 अध्यायमा उल्लेखित लूतको छोरीको कथा म विवरणसहित उल्लेख गर्न चाहन्न। यो अति नै गन्ध फोहोर भ्रष्ट कथा हो, घटना हो। यो भन्दा कुनै गन्ध फोहोरी कुरा छ जस्तो मलाई लाग्दैन। प्रियहरू, निश्चय नै लूतले सदोमतिर झर्ने काममा त्यति राम्रो काम गरेका थिएनन्। तिनले आफ्नो आत्मा बाहेक सबै कुरा गुमाए। तिनको जीवन आज धेरै ती मानिसहरूको तस्विर हो जो आफ्ना जीवनका पापहरूलाई इन्साफ गर्दैनन्, मतलब गम्भीरपूर्वक ख्याल गर्दैनन्, र परमेश्वर एवं रीतिले यहाँ पृथ्वीमा दण्ड दिनुभएको छ, सजाय दिनुभएको छ। स्पष्ट रूपले यही नै कारण लूतको कथामा छ। म यस अध्यायलाई अब्राहमलाई हेरेर अन्त गर्न चाहन्छु। अब्राहमले यी सबै कुराको बारेमा के सोचे? 27-28 हामी पढ्छौ, अब्राम सबेरै उठेर तिनी परमप्रभुको सामु उभिएको ठाउँमा गए। तिनले तल सदोम, गमोरा र बेसीका सबै जग्गातिर हेरे र त्यस ठाउँबाट धुवा भट्टीको धुवा जस्तै मासतिर उठिरहेको तिनले देखे। जब अब्रामले सदोमतिर हेरे, मलाई लाग्छ तिनको हृदय निराश भएको थियो। मलाई यो कुराको निश्चय छैन कि तिनलाई लूत भागेर बाँचे वा बाँचेनन् यसको बारेमा थाहा भएको थियो। तिनले सम्भव त्यसको बारेमा पछिबाट थाहा गरे। जब तिनले तल सदोमतिर हेरे, सम्भव तिनी लूतको लागि अति नै धेरै दुखित भए। तर अब्राम कुरा छानबिन गर्न त्यहाँ गएनन्। मामलाको छानबिन गर्न, वास्तविक त्यहाँ के भएको थियो त्यो कुरा हेर्न त्यहाँ गएनन्। जब दण्ड आयो, त्यसले तिनलाई कति पनि आपत खेलाएन, तिनलाई एउटै कुराले पनि व्याकुल बनाएन, किनभने तिनीसँग सदोमको एउटै कुरामा पनि र संसारको कुरामा प्रेम थिएन। यो कुराको याद राखौं, हामीलाई भनिएको छ पहिलो युहन्ना 2:15 पदमा, संसारलाई प्रेम नगर न त संसारको कुनै थोकलाई। म कहिले कहीँ यो शीर्षक गरेको सन्देश बाँड्छु, सदोममा दृश्यलोकन। सर्वप्रथममा म सदोममा लूत स्वयंको आँखाद्वारा हेर्छु। तिनीसँग निश्चय नै यसको गलत दृश्य थियो। अनि त्यसपछि श्रीमती लूतको बारेमा चाहिँ तिनी सदोमसँग प्रेममा फँसी, अनि तपाईँ अब्राहमसँग सदोममा दृश्य गर्न सक्नुहुन्छ। उसले त्यहाँ केही पनि गुमाएनन्। अन्त्यमा तपाई सदोममा प्रभु परमेश्वरद्वारा जान सक्नुहुन्छ र उहाँले यसलाई हेर्नु भए झै यसलाई हेर्नुहुन्छ। यो अति नै निराशको कुरा हो कि आज धेरै मण्डली र ख्रिस्टियनहरूले विशेष गरेर पश्चिमी मुलुकमा समलिंग कामीको पापलाई त्यस दृष्टिकोणमा हेरिरहेका छैनन् जुन परमेश्वर वास्तवमा त्यसलाई हेर्नुहुन्छ। मित्र, समलिंग कामी होमोसेक्सुअलिटी पाप हो। परमेश्वरले लूतको दिनमा पापको लागि दण्ड दिनुभयो। त्यस पापको लागि यस प्रकारका पापहरूसँग कुनै पनि परमेश्वरका सत्यजनहरू सम्झौता गर्न सक्दैनन्। यद्यपि मानिसहरूले यसको बारेमा कति धेरै बुद्धिसंगतका कुरा नै किन नबनाउन्, यो पाप हो, यो पाप हो र परमेश्वर कुनै पनि पापलाई घृणा गर्नुहुन्छ। यसपछि हामी 20 अध्यायतिर पनि बढ़िहालौं होला। यो अध्याय पनि अनावश्यक अध्याय जस्तै देखिन्छ। यो नै अर्को अध्याय हो जुनलाई तपाई त्यसै छोड्न मन गर्नुहुन्छ, अध्ययन नगरिकन नपढ़िकन, किनभने यसमा अब्राहमले उही पाप दोहोर्याउँछन् जुन तिनी मिश्रमा गएर साराको बारेमा झुटा बोलेथे, यो भन्दै कि तिनी मेरा बहिनी हुन्। यो उही गन्दा फोहोर मैलो कथा हो, तर यो अध्याय यहाँ अति नै महत्वपूर्ण कारणको लागि राखिएको छ। साराले र अब्राहमले यो पापसँग निश्चय नै व्यवहार गर्नुपर्नेछ। तिनीहरूले इसाक पाउनभन्दा पहिले नै योसँग व्यवहार गर्नुपर्नेछ। तिनीहरूले आशिष पाउनभन्दा पहिले नै यससँग व्यवहार गर्नुपर्नेछ। म तपाईँलाई भनौं, जबसम्म तपाई र म आफ्नो जीवनका पापहरूसँग व्यवहार गर्दैनौ, हाम्रो निम्ति त्यहाँ कुनै आशिषहरू छैन। म यो 20 अध्यायमा पूर्ण रूपमा पद पद गरेर सधैँझै प्रत्येक पदहरूको वर्णन गर्ने छुइन, बरू म यो 20 अध्यायको खास विषयलाई मात्र छुन चाहन्छु। 20 अध्याय 1-2 पदमा भनिएको छ, त्यहाँबाट अब्राहम नेगेबतिर गए र कादेश र सुरको बीचमा बस्न लागे। तिनी गरार देशमा बसोबास गरे। त्यहाँ अब्राहमले आफ्ना स्वास्नी साराको बारेमा भने, तिनी त मेरा बहिनी हुन्। तब गरारका राजा अभिमेलेकले सारालाई झिकाएर लगे। यो अति नै चाखलाग्दो कुरा हो। के तपाईँ सोच्नुहुन्छ कि सारा सुन्दरी थिइन्? यस समयमा तिनी करिब 90 वर्ष पुगिसकेकी थिइन्, अनि शारीरिक तवरमा तिनी सुन्दरी हुन् या नहुन्, यो परमेश्वरबाटको दण्डको योजना थियो कि सारालाई पत्नीको रूपमा अभिमेलेकले राखे। किनभने अब्राहमले फेरि मिश्रमा फिरुनको सामने झूट बोले जस्तै अहिले पनि झूट बोलेका छन्। तिनले सारालाई मेरो बहिनी हो भनी झूट बोले। यसपछि निम्न पदहरूमा हामी देख्छौ, परमेश्वर अझै पनि यस व्यक्तिको पक्षमा उभिनु भएर त्यस अवस्थामा हस्तक्षेप गर्नुहुन्छ। परमेश्वर सारालाई अभिमेलेकको पत्नी बनाउन दिनुहुन्न। यो याद दिलाउँदै कि सारा अब्राहमका पत्नी हुन्, उहाँले उसको घरानामा ठूलो विपत्ति ल्याउँदछ र त्यसबाट मुक्त हुन सारालाई फर्काइदिनलाई परमेश्वर अभिमेलेकलाई भन्नुहुन्छ। यसपछि हामी देख्छौ कि अभिमेलेकले अब्राहमलाई झूट बोलेकोमा गुनासो पोखाउँछन्। चाखलाग्दो कुरा के हो भने अब्राहम आफ्नो गल्तीको महसुस गर्छन्। मित्र, म तपाईँले अब्राहमको अंगीकार सुनेको चाहन्छु, उसको स्वीकारको तपाईँले सुनेको म चाहन्छु, किनभने यही नै एक कुरा हो जुनले यस अध्यायलाई महत्वपूर्ण पार्दछ र यो तथ्यको प्रकट गर्दछ कि जबसम्म अब्राहम र साराले आफ्नो जीवनमा भएका पापहरूसँग व्यवहार गर्दैनन्, तिनीहरूले इसाक छोरा पाउन सक्ने छैनन्। अहिले अब्राहम अभिमेलेकलाई वास्तविकता भन्छन्। 11 पदमा, उत्पत्तिको 20 अध्यायको 11 पदमा अब्राहमले भने, किनभने मैले त सोचेको थिए यस ठाउँमा परमेश्वरको डर कसैलाई छैन र मानिसहरूले मलाई मेरी स्वास्नीको कारण मार्नेछन्। अब्राहम अहिले अभिमेलेकसँग बात गरिरहेका छन्, जो अब्राहमले आफ्नो पत्नी साराको बारेमा झूट बोलेको कारणले गर्दा व्याकुल अवस्थामा छन्। फेरि अब्राहम परमेश्वरमा विश्वास गरिरहेका थिएनन्। तिनले सोचे कि तिनी त्यस ईश्वरहीन स्थानमा गइरहेका थिए, तर तिनले यो कुरा थाहा पाउँछन् कि अभिमेलेकसँग कुन कुरा असल हो, कुन कुरा गलत हो भन्ने कुराको उच्च ज्ञान र बोध थियो। अहिले अभिमेलेक चरित्रमा महान महत्व भएको व्यक्ति देख्छौ र तिनी निश्चय नै एक व्यक्ति थिए जसले परमेश्वरलाई जान्दछन्। विचार अब्राहम यहाँ अभिमेलेकको पक्षको तुलनामा कति पनि असल देखिँदैनन्। बाह्र पदमा हामी पढ्छौं, बीस अध्यायको बाह्र पदमा, यो कुरा सत्य पनि हो कि तिनी मेरी बहिनी हुन्, तिनी मेरा पिताको छोरी हुन्, तर मेरो आमाको होइन र तिनी मेरी स्वास्नी भइन्। अब्राहम अहिले वास्तविकताको स्पष्ट गर्दछन् र तेह्र पदमा भनिएको छ, अनि जब परमेश्वरले मलाई आफ्ना पिताको घर छोडेर परदेशी भएर यताउता घुमि हिँड्ने तुल्याउनुभयो, तब मैले सारालाई भनेको थिएँ, दया गरेर तिमीले मेरो विषयमा यिनी मेरा दाजी हुन् भन्नु है। अब्राहमसँग परमेश्वरमा पूर्ण आत्मविश्वास र भरोसा थिएन, त्यसकारण जब तिनीहरू आफ्ना पिताको घर छोडे, तिनले र साराले यो सल्लाह गरे कि जहाँ जहाँ पनि तिनीहरू जान्छन् साराले अब्राहमलाई दाजी हुन् भनेर बोलाउने, ताकि सारा पत्नीको कारण तिनलाई कुनै मानिसद्वारा नमारियोस्। अब्राहम र साराले सोचे कि यस्तो खालको अभिनय गर्दा अब्राहमलाई मारिनबाट जोगाइनेछ। तिनीहरूले यो सानो करार वाचा बनाए र तिनीहरूले यो वाचा मिश्रमा प्रयोग गरे अनि यहाँ पनि तिनीहरूले प्रयोग गरे। यो पाप परमेश्वरको अगाडि व्यवहार गर्न नितान्त आवश्यक छ, तब मात्र परमेश्वर तिनीहरूको प्रार्थना सुन्नुहुनेछ, मतलब इसाक छोरा तिनीहरूको कोखमा दिनुहुनेछ। जबसम्म यससँग व्यवहार गरिने छैन तबसम्म इसाक जन्मने छैन। कति ख्रिस्टियनहरू छन् जो आफ्ना जीवनमा भएका पापहरूसँग व्यवहार गर्दैनन् र परिणामस्वरूप तिनीहरूको जीवनमा कुनै आशिषहरू हुँदैन। मित्र, यो कुरा गम्भीरपूर्वक विचार गरौं। पाउलले भनेका यो कुरालाई ध्यान दिउ। पहिलो कुरन्थी एघार अध्याय अठाइसदेखि बत्तीस पदमा भन्छन्, तर मानिसले आफूलाई जाँचोस् र यसरी नै त्यसले रोटी खाओस् र कचौराबाट पियोस्, किनकि प्रभुको शरीरको वास्ता नगरिकन खाने र पिउनेले आफूमाथि दण्डको आज्ञा ल्याउँछ। यसै कारणले तिमीहरूमध्ये धेरैजना कमजोरी र रोगी छौ र धेरैजना मरे, तर हामी आफैले आफ्नो वास्ता गरेका हुँदा हो त हामी इन्साफमा पर्ने थिएनौ। अब हाम्रो इन्साफ हुँदा हामी संसारसँग दोषी नठहरियौं भनेर प्रभुबाट हामी चेतावनी पाउँछौ। मित्र, आशिषहरू मण्डलीबाट, चर्चबाट, धेरै विश्वासीहरूको जीवनबाट हटाइएको छ किनभने तिनीहरू आफ्नो जीवनमा भएका पापहरूसँग व्यवहार गर्दैनन्। यही नै महान आत्मिक पाठ यस दश अध्यायमा हामीसँग छ। पापसँग व्यवहार गर्नु पर्छ र व्यवहार गर्नु भनेको त्यसको मान लिनु, पश्चाताप गर्नु, त्यसबाट फर्कनु। प्रभु हामी सबैलाई धेरै धेरै आशिष दिउ।
सबैको माझमा खुसीको खबर TWR नेपालको पहिलो प्रस्तुति क्रिस्टियल गीतीय एल्बम
येशूको प्रेम
TWR नेपालका सम्पूर्ण क्षेत्रीय सहकर्मीहरू साथै
TWR नेपालको कार्यालयबाट प्राप्त गर्न सक्नुहुनेछ
सुन्न नभुल्नुहोला क्रिस्टियल गीतीय एल्बम
येशूको प्रेम
प्रिय श्रोता अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो श्रोता आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ हामी हृदयदेखि नै स्वागत गर्नेछौ स्वीकार गर्नेछौ साथै बाइबल सम्बन्धित प्रचारहरू कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 ईपीसी 2561 काठमाडौँ ठेगाना एकपल्ट सुन्नुहोला कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 ईपीसी 2561 काठमाडौँ हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847535679 हुन्छ श्रोता आजलाई हामी बिदा चाहन्छौ अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ तबसम्मलाई नमस्कार